यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारद्वारा चीनसँग हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क सार्वजनिक फ्रेमवर्क अन्तर्गत 10 वटा परियोजनाहरू रहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। बीआरआई परियोजना कार्यान्वयनमा नेपाल र चीन दुवै देशको उत्तिकै जिम्मेवारी हुने नेकपा एमालेको जोड़। न्यायपालिकाको मुहार फेर्न बार र बेन्चले मिलेर काम गर्नुपर्ने प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको भनाई। इजरायली युद्ध विमानहरूद्वारा सिरियाको राजधानी दमास्कस सहितका कैयौं क्षेत्रमा आक्रमण। र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट अन्तर्गत हिजो भएका खेलमा लुम्बिनी र कर्णाली विजयी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले चीनसँग हस्ताक्षर गरेको बेल्ट एण्ड रोड बीआरआई कोअपरेशन फ्रेमवर्क सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले वेबसाइट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगिर 19 गते दुई देशबीच भएको बीआरआई कार्यान्वयन फ्रेमवर्क सार्वजनिक गरेको हो। फ्रेमवर्कमा परियोजनामा लगानी गर्दा दुई देशको आवश्यकता अनुरूप सहयोग गर्ने वित्तीय मोडालिटीहरू तय हुने उल्लेख गरिएको छ। दुवै देशले प्राविधिक, वित्तीय, व्यावसायिक र आर्थिक सम्भाव्यताको वस्तुनिष्ठ विश्लेषण गरेर प्राथमिकतामा परेका आयोजनाहरूका लागि बजेट छुट्याउने विषय फ्रेमवर्कमा पारिएको छ। फ्रेमवर्क अन्तर्गत 10 वटा परियोजनाहरू समावेश गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। फ्रेमवर्क अन्तर्गत टोखा छहरे सुरुङ मार्ग, हिल्सा सिमकोट सड़क परियोजना, किमाथाङका खाँदबारी सड़क, त्यसै गरी किमाथाङका पुल तथा आईसीपी परियोजना, नेपाल चीन क्रस बोर्डर रेलवे परियोजना नेपालतर्फ, त्यस्तै डडेलधुराको अमरगढ़ी सिटी हल परियोजनालाई समावेश गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै जिलोङ रसुवागढ़ी चिलिमे 220 केवी क्रस बोर्डर पावर ट्रान्समिशन लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाण्डु साइन्टिफिक सेन्टर, साइन्स म्युजियम, नेपाल चीन मैत्री औद्योगिक पार्क र झापामा स्पोर्ट्स एण्ड एथलेटिक्स कम्प्लेक्स समावेश गरिएको छ। सत्तारूढ़ दल नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष सहित सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेको छ। पार्टी कार्यालय च्यासलमा हिजो बसेको सचिवालयको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआई परियोजनामा सम्झौता गरी अघि बढ़ाउनु आफैमा सफलता भएको एमाले निष्कर्ष निकालेको छ। बैठकपछि पार्टीका उपमहासचिव प्रदीप गेवालीले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको मुख्यत समीक्षा गरिएको जानकारी दिनुभयो। उहाँले नेपाल चीन सम्बन्धमा पारेका प्रभावको समीक्षा गर्दा भ्रमण अत्यन्त सफल भएको निष्कर्ष पार्टीको बैठकले निकालेको बताउनुभयो। अन्य सम्झौताका अतिरिक्त बीआरआईमा भएको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि भएको एमाले ठहर गरेको छ। सत्तामा रहेका प्रमुख पार्टीहरूको बीचमा भएको सहमतिले बीआरआईलाई निष्कर्षमा पुर्याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र बाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको एमाले निष्कर्ष निकालेको छ। बीआरआई सहमतिमा दुवै देशले कार्यान्वयनमा जोड़ दिनुपर्ने एमालेको निष्कर्ष रहेको छ। बीआरआई कार्यान्वयनमा दुवै देश गम्भीर हुनुपर्छ र दुवै देशले कार्यान्वयनमा जोड़ दिनुपर्छ, एमाले बैठकको निष्कर्षमा भनेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनुभयो। पत्रकारहरूको जिज्ञासाको जवाफमा अध्यक्ष प्रचण्डले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआई नेपालको हितमा रहेको बताउनुभयो। चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो। हिजै भरतपुर नेकपा माओवादी केन्द्र महानगर कमिटिले आयोजना गरेको खबरदारी सभामा अध्यक्ष प्रचण्डले देशको राजनीति सोचे जस्तो सहज नभएको बताउनुभयो। अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र स्वाधीनताको सुदृढीकरणमा नयाँ चुनौतीहरू देखा परेकाले सबै सतर्क भएर राष्ट्रिय एकतालाई सुदृढ गर्दै अघि बढ़नुपर्ने धारणा पनि राख्नुभयो। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आज शुरू हुने बैठक भोलिसम्म चल्ने पार्टीले जनाएको छ। बैठकमा सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशनहरू, नेताहरूको कार्यविभाजन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरिने पार्टी नेता रामकुमार भट्टराईले जानकारी दिनुभयो। प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतले लोकतन्त्रमा मानवाधिकारको संरक्षण गर्नु न्यायकर्मीको मात्र नभई सबैको दायित्व हुने बताउनु भएको छ। नेपाल बार एसोसिएशनले पोखरामा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले मानवाधिकारलाई कुनै भूगोल र सीमाले रोक्न नसक्ने बताउनुभयो। वैयक्तिक स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र मानवाधिकारप्रति न्यायपालिका सधैं प्रतिबद्ध रहेको भन्नुहुँदै प्रधान न्यायाधीश राउतले मानवाधिकार सम्बन्धी विश्वव्यापी मान्यतालाई पालना गर्दै अघि बढ़नुको विकल्प नरहेको धारणा राख्नुभयो। कानून व्यवसायीको सहयोगबाट नै न्यायपालिकाको मुहार फेर्न सकिने भएकाले बार र बेन्चको सम्बन्धलाई बलियो बनाउन दुवै पक्ष उत्तिकै गम्भीर हुनुपर्ने र आफू सो पक्षमै रहेको बताउनुभयो। कानून व्यवसायीहरूले आफ्नो व्यावसायिकतालाई ध्यान दिनु जरूरी रहेको र जनतालाई न्यायको पहुँचसम्म पुर्याउन कानून व्यवसायीहरूले निशुल्क रूपमा कानूनी सेवा सहायता दिने कार्यलाई तीव्रता दिनुपर्नेमा प्रधान न्यायाधीश राउतले जोड़ दिनुभयो। उहाँले सर्वोच्च अदालतमा दैनिक 80 भन्दा बढ़ी मुद्दा पर्ने गरेका र अदालतमा हुने गलत क्रियाकलाप हटाउन गोला प्रथाद्वारा न्यायाधीशलाई मुद्दा हेर्ने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो। सभामुख देवराज घिमिरेले मानवाधिकारको विश्वव्यापी मान्यताप्रति नेपाल प्रतिबद्ध रहेको र त्यस अनुरूप संविधानमा गरिएका व्यवस्थाहरूको कार्यान्वयनमा पनि सरकार लागिरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले तीनै तहको सरकारले मौलिक हकको सुनिश्चित गर्ने प्रयास गरिरहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवाधिकार संस्कृतिको निर्माण हुँदै गएकोमा खुशी व्यक्त गर्नुहुँदै त्यसलाई अझै प्रभावकारी बनाउँदै सुरक्षित विश्वको निर्माणमा लाग्नुपर्ने बताउनुभयो। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले समतामूलक समाजको निर्माण गरी मानवाधिकारको सम्मान गर्न सकिने भएकाले समाजमा रहेको विभेदको उन्मूलन गर्दै जानुपर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उपसभामुख इन्दिरा राणा मगर, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरू, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। हरेक वर्ष डिसेम्बर 10 मनाइने अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा नेपालले वर्षेनी विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मानवाधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागि परेको बताउनु भएको छ। मानवाधिकार दिवसका अवसरमा राष्ट्रिय मानवाधिकार आयोगले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले मानवाधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो। सर्वोच्च अदालतका फैसलाहरू कार्यान्वयन र संक्रमणकालीन न्यायलाई पीड़ित मैत्री बनाउनेमा सरकारले ध्यान दिएको उहाँले उल्लेख गर्नुभयो। उहाँले मानवाधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार मैत्री हुन नसकेका कानूनहरू संशोधन हुनुपर्नेमा जोड़ दिनुभयो। मानवाधिकार रक्षकको सशक्त भूमिका निर्वाह गर्नुभएका वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई त्यस अवसरमा दयाराम स्मृति पुरस्कार प्रदान गरिएको छ। त्यस्तै वातावरण अधिकार रक्षामा योगदान गर्नुभएका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको छ। दुवै पुरस्कारको राशि 50,000 रूपियाँ रहेको मानवाधिकार आयोगले जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एक आर्थिक वर्षमा 500,000 रोजगारी सिर्जना गर्नुपर्ने बताउनु भएको छ। मानवाधिकार दिवसका अवसरमा मानवाधिकार तथा शान्ति समाजले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो। महामन्त्री थापाले एक आर्थिक वर्षमा कति राजस्व संकलन भयो भनेर मापन गरिए जस्तै वर्षमा कति रोजगारी सिर्जना भयो भनेर पनि मापन गरिनुपर्ने धारणा राख्नुभयो। अबको समय ज्ञान अर्थतन्त्रको भएकाले त्यसका लागि आवश्यक जनशक्तिको उत्पादनमा सबैले ध्यान दिनुपर्ने महामन्त्री थापाले बताउनुभयो। गृहमन्त्री रमेश लेखकले अपराधमा संलग्न भएको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान हुँदा मानवाधिकारको हनन नहुने स्पष्ट पार्नु भएको छ। सुर्खेतमा हिजो आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कर्णालीमा शान्ति सुरक्षाका विषयमा चुनौती नभए पनि अपराध, हिंसा, लागू औषध, आत्महत्या र घरेलु हिंसा चुनौतीका रूपमा देखा परेकाले त्यसको निरूपणमा सरकारले नयाँ ढंगले सुरक्षा योजना तयार पार्ने बताउनुभयो। सरकार मानवाधिकार रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री लेखकले सार्वजनिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान हुनुलाई मानवाधिकारसँग जोड्न नहुने धारणा राख्नुभयो। गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा जोड़िएकामाथि भइरहेको अनुसन्धान प्रभावित पार्न भइरहेका गतिविधिहरू सही नरहेको पनि बताउनुभयो। गृहमन्त्री लेखकले वर्तमान गठबन्धन सरकारको मुख्य एजेण्डा भनेको भ्रष्टाचार मुक्त समाज र सुशासनसहितको राष्ट्र निर्माण गर्नु रहेको बताउनुभयो। उहाँले लुम्बिनी प्रदेशमा रहेको कर्णाली प्रदेशका महत्वपूर्ण प्रहरी संरचनाहरू यथाशीघ्र सुर्खेतमा सारिने जानकारी पनि दिनुभयो। सांसदहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मानवाधिकार दिवसका सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सम्बन्धी हिजो भएको छलफल कार्यक्रममा सांसद रञ्जु कुमारी झाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्तिहरू नै जागरूक हुनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिका सभापति विमला सुवेदीले अपाङ्गता भएको व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवड़ाले जाति र पार्टीभन्दा माथि उठेर अपाङ्गताको मानवाधिकार सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष टेकबहादुर गुरूङले संविधानमा भएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी प्रावधान स्पष्ट नभएको भन्दै त्यसलाई स्पष्ट बनाइनुपर्नेमा जोड़ दिनुभयो। मानवाधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाइएको सन्दर्भमा संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
हरेक वर्ष डिसेम्बर 10 तारीकका दिन विश्वभर अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाउने गरिन्छ। नेपालमा मानवाधिकारको पछिल्लो अवस्था सुधारोन्मुख रहेको भए पनि सन्तोषजनक हुन भने सकेको छैन। नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवालहरू अहिले पनि चुनौतीपूर्ण रहेको र त्यसको सुनिश्चितता हुन सकेको छैन। शिक्षा, स्वास्थ्य, रोजगारी, सीमान्तकृत समुदायका सवालहरू र राज्यले प्रवाह गर्ने सेवा सुविधाहरू अझै पनि मानवाधिकार मैत्री हुन नसकेको राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेल बताउनुहुन्छ।
खास गरी आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवालहरू अहिले पनि चुनौतीपूर्ण छन्। शिक्षाका, स्वास्थ्यका कुरा, रोजगारीका कुरा, सीमान्तीकृत वर्गका सवालहरूमा सम्बोधन हुन सकेको छैन। राज्यका निकायहरूले प्रवाह गर्ने सेवा सुविधाको कुराहरू मानवाधिकार मैत्री हुन सकेका छैनन्। पीड़ितहरूले समयमै न्याय पाउन सकिरहेका छैनन्। अब संकटकालीन न्यायका सवालहरू उठेको 18 वर्ष बितिसक्दा पनि ती द्वन्द पीड़ितहरूले अहिले पनि न्याय नपाएको स्थिति छ।
विगतको द्वन्दकालमा भएका मानवाधिकार उल्लंघनका घटना सम्बन्धी उजुरीहरू आयोगमा अझै पनि पर्ने गरेको मानवाधिकार आयोगको तथ्याङ्कमा उल्लेख छ। पछिल्लो समय पीड़ितले लामो समयसम्म न्याय नपाएको महिला हिंसाका घटना, बाल अधिकार हननका घटना, वैदेशिक रोजगार र सहकारी ठगीका घटना, अभिव्यक्ति स्वतन्त्रताका विषय, राज्यका निकायले राम्रो सेवा प्रवाह नगरेको लगायतका घटनाका उजुरीहरू मानवाधिकार आयोगमा बढ़ी पर्ने गरेको आयोगले जनाएको छ। आयोगले उजुरीको अनुसन्धान गर्ने, बयान लिने, सत्य तथ्य पत्ता लगाउने र क्षतिपूर्ति तथा कार्यवाहीका लागि सरकारलाई सिफारिश गर्ने काम गर्दै आएको छ। मानवाधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि नागरिक समाजदेखि लिएर अन्तर्राष्ट्रिय समुदायले पनि नेपालको मानवाधिकारलाई चासोको रूपमा हेरेकाले मानवाधिकारको अवस्थामा सुधार ल्याउने विषयमा थप दबाव सृजना भएको र राष्ट्रिय मानवाधिकार आयोगले यसतर्फ सुधारका लागि कामहरू गरिरहेको आयोगका प्रवक्ता डाक्टर पोखरेल बताउनुहुन्छ।
अन्तर्राष्ट्रिय कम्युनिटीले पनि नेपालको मानवाधिकारलाई चासोका पूर्ण हेरेको छ। हामीले पनि काम गरिरहेका छौं। खास गरी राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकार उल्लंघनका घटनाहरूको अनुसन्धान गरी दोषीलाई कारवाही र पीड़ितलाई क्षतिपूर्तिका लागि हामीले जति पनि सिफारिशहरू गरेका छौं त्यो सिफारिशहरूको कार्यान्वयन हुन सकेको छैन। समग्रमा भन्दाखेरि देशको मानवाधिकार अवस्था सुधारोन्मुख तर सन्तोषजनक छैन।
मानवाधिकार उल्लंघनका घटनाका दोषीलाई क्षतिपूर्ति र कार्यवाहीको लागि गरिएका सिफारिशको कार्यान्वयनको पक्ष फितलो हुँदा पीड़ितले लामो समयसम्म न्याय पाउन सकेका छैनन्। नागरिकले अझै पनि लामो समय न्याय नपाएर बस्नु पर्ने अवस्थाको अन्त्यका लागि राज्यका निकाय तदारुकताका साथ लाग्नुपर्ने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मंगलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनु भएको छ। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको 100 जन्म जयन्तीका अवसरमा नेपाल महिला संघ काठमाण्डुले हिजो आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले महिला अधिकार प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभयो। उपप्रधानमन्त्री सिंहले राणाकालमा महिलालाई मताधिकार महिलाहरूका लागि शिक्षा पैतृक सम्पत्तिमाथिको हक अधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवीले गर्नुभएको संघर्षले हालको उपलब्धि हासिल भएको बताउनुभयो। उपप्रधानमन्त्री सिंहले संविधानमा प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा सबै अघि बढ्नुपर्ने धारणा पनि राख्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र लक्जमबर्गका उपप्रधान तथा विदेश एवं वैदेशिक व्यापार मन्त्री जेबियर बेटेल बीच हिजो भेटवार्ता भएको छ। बेटेल सन् 2013 सन् 2023 लक्जमबर्गको प्रधानमन्त्री पनि हुनुहुन्थ्यो। उहाँहरूबीचको भेटवार्तामा नेपाल र लक्जमबर्ग सम्बन्धका विविध विषयमा कुराकानी भएको, आपसी हित साझा चासो र सहकार्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा उहाँहरूले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्ग बीचको आर्थिक सहकार्यका विषयमा पनि छलफल गर्नुभएको थियो। विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र त्यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि द्विपक्षीय छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको 2016-3162 नम्बरको जीप रौतहटमा दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। दुर्घटनामा 5 जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमाहामा जीप दुर्घटना हुँदा उक्त घटना भएको प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिनुभएको छ। जीप अनियन्त्रित भई रूखमा ठोकिएको थियो। दुर्घटनामा सिराहाको अर्नामा नगरपालिका 3 बन्ठिया टोलका रामकुमारी देवी महरा, त्यसै गरी रामकुमारी महरा, शकुन्तला देवी महरा, उर्मिला महरा, लरुवती देवी महरा, महगी देवी महरा, फूलमती देवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताउनुभयो। घाइते भएकाहरूको वीरगंजमा उपचार भइरहेको छ। अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरूसँग लिखित जवाब माग गर्ने आदेश दिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरूसँग लिखित जवाब मागको आदेश गरेको हो। अनुसन्धानको चरणमा रहेको अध्यक्ष रवि लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दायर गर्नुभएको थियो। अवहेलना निवेदनमा सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराज भक्त महर्जन, तोसीमा कार्की र सुविता गौतम लगायतलाई विपक्षी बनाइएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमलाई प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनु भएको छ। असामको साफे बगरमा हिजो आयोजित कार्यक्रममा उहाँले पर्यटनको क्षेत्रमा दीर्घकालीन परिणाम आउने गरी आफूले काम गरिरहेको बताउनुभयो। सुदूरपश्चिममा रहेका प्रमुख धार्मिक पर्यटकीय स्थलहरू खप्तड, बढ़ी मालिका लगायतका क्षेत्रहरूमा पूर्वाधार विकास गर्न र हवाई सेवा प्रभावकारी बनाउनतर्फ आफ्नो जोड़ रहेको उहाँले बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सरकार लागि परेको बताउनु भएको छ। जनकपुर धाममा हिजो लैंगिक हिंसा निवारण सम्बन्धी अन्तर्क्रियामा मन्त्री शाहले हिंसामा परेकालाई राज्यले संरक्षण गर्नुका साथै हिंसामाथि कानूनी कार्यवाही हुने भएकाले हिंसा कसैले पनि गर्न नहुने र सहन पनि नहुने बताउनुभयो। मन्त्री शाहले आफूले कहिल्यै हिंसा नगर्ने र हिंसा नसहने विषयमा हरेक व्यक्तिले संकल्प गर्न आवश्यक रहेको धारणा पनि राख्नुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायली युद्धक विमानहरूले सिरियाको राजधानी दमास्कस सहितका महत्वपूर्ण कैयौं क्षेत्रहरूमा आक्रमण गरेका छन्। राष्ट्रपति बशर अल असदको दशकौं लामो शासन अन्त्य भएता 310 भन्दा बढ़ी आक्रमणहरू भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। सिरियाको कामचलाउ सरकारका प्रधानमन्त्रीमा मोहम्मद अल बसीर सन् 2025 मार्च 1 सम्मका लागि नियुक्त हुनुभएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। जापान सरकारले सन् 2040 सम्ममा सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जाका स्रोतहरूलाई देशको सबैभन्दा ठूलो ऊर्जा स्रोत बनाउने लक्ष्य लिएको छ। योजनाले सन् 2040 सम्ममा कुल विद्युत उत्पादनको 40-50% नवीकरणीय ऊर्जाको योगदान दिने प्रस्ताव गरेको छ, जसले थर्मल पावरलाई उछिनेर 30-40% योगदान पुर्याउने अधिकारीहरूले जनाएका छन्। जापानको ऊर्जा नीतिले सन् 2030 सम्ममा नवीकरणीय ऊर्जाको 36 38% हिस्सा लिने लक्ष्य राखिएको छ। आणविक ऊर्जाले विद्यमान लक्ष्य ढाँचा आफ्नो 20% हिस्सा कायम राख्ने पनि अधिकारीहरूले जनाएका छन्। यसले नवीकरणीय ऊर्जासँगै डेकार्बोनाइजेशनका प्रयासहरूमा प्रमुख घटकका रूपमा काम गर्ने अधिकारीहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग परिसंघले नेपालको आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरेको छ। विभिन्न 11 देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक कुटनीतिमा केन्द्रित भएर गरेको छलफलमा परिसंघले त्यस्तो सुझाव दिएको हो। छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले कुटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गर्नुभयो। नेपालमा लगानीकर्ताहरूलाई पूँजी परिचालनमा अभिप्रेरित गर्न, निर्यात प्रवर्धन गर्न देश केन्द्रित बेग्लै आर्थिक रणनीति बनाउनु पर्ने र विदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकिनु पर्ने अध्यक्ष अग्रवालले जोड़ दिनुभयो। छलफलमा प्रस्तावित राजदूतहरूले उच्च व्यापार घाटा कम गर्न, नेपाली उत्पादनको प्रवर्धन गर्न, पर्यटन प्रवर्धन गर्न, उद्योग, जलविद्युत र पूर्वाधार विकासमा लगानी प्रवर्धन गर्न आफूहरूले सक्दो पहल गर्ने धारणा व्यक्त गर्नुभयो। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन 7 सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको मंगलबार अर्थ मन्त्रालयमा भएको बैठकले राष्ट्रिय समन्वय समितिका संयोजक नै संयोजक रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी संलग्न निकायहरू बीच आवश्यक समन्वय गर्ने जनाइएको छ। नेपाल चिनी उद्योग संघले चिनीको अनधिकृत रूपमा भइरहेको आयातलाई अविलम्ब रोक लगाउन सरकारसँग माग गरेको छ। स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत सिजनमा उत्पादन गरेको चिनी उद्योगहरूमा हाल मौजदात रहेको भन्दै खुला सीमाका कारण भइरहेको चिनीको अनधिकृत आयात रोक्न संघले सरकारसँग माग गरेको हो। गत सिजनमा उत्पादित चिनी केही उद्योगहरूमा मौजदात रहेको र खुला सीमाका कारण हाल अत्यधिक मात्रामा भइरहेको चिनीको अनधिकृत पैठारीका कारणले गर्दा चालू क्रसिङ सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभई मौजदात रहने अवस्था रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। संघले खुला सीमाका कारण अत्यधिक चिनी आयात हुँदा स्वदेशी उद्योगबाट उत्पादित चिनी बिक्री हुन नसकी मौजदात रहन जाँदा कृषकलाई समयमा नै उखुको भुक्तानी गर्न समस्या भएको र केही उद्योगहरू बन्द नै हुन पुगेको समेत उल्लेख गरेको छ। नेपाली बजारमा मंगलबार छाप भएको सुनको मूल्य प्रतितोला 2100 रूपियाँले बढेको छ। मंगलबार नेपाली बजारमा छाप भएको सुन प्रतितोला 152,200 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा सड़क महोत्सव आयोजना हुने भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखराको आयोजनामा आगामी पुसको 13-17 गतेसम्म सड़क महोत्सव हुन लागेको सड़क महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिनुभयो। महोत्सव पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण बन्दै गएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले उल्लेख गर्नुभयो। धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघ 14 बिजनेस एक्सपो आयोजना हुने भएको छ। नेपाल उद्योग व्यवसायी महासंघ धरान उपमहानगर समितिले स्थानीय रंगशालामा माघ 26 फागुन 10 एक्सपो आयोजना गर्ने तयारी भएको महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिनुभयो।
कप्तान रोहित कुमार पौडेलको अलराउण्डर प्रदर्शन प्रेरित लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ। जारी नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आफ्नो 5 खेलमा पहिलो जित हासिल गरेको हो। लुम्बिनी लायन्सले चितवन डाइनोजलाई 33 रनले हराए। लुम्बिनीले दिएको 167 रनको लक्ष्य पछ्याएको चितवनले विश्व ओभरमा 8 विकेट गुमाएर 134 रन मात्रै बनाउन सक्यो। चितवनका लागि ब्याटिङ तर्फ लुक भेन्केस्टाइलले सर्वाधिक 31 रन बनाए। कप्तान कुशल मल्ल 20 रनमा आउट भए। रवि बोपारले 12 रन बनाउँदा सन्तोष कार्कीले 10 रन बनाए। यता बलिङ तर्फ लुम्बिनीका लागि रोहितले 4 विकेट हात पारे। रामन साइन्स 2 र अभिषेक गौतम र सात बिन जफरले एक विकेट हात पारे। यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 167 रन बनाएको थियो। लुम्बिनीका लागि रोहितले 80 रनको अर्धशतकीय पारी खेले, त्यस्तै सात बिनले 52 रनको अर्धशतकीय पारी खेले। त्यसअघि अर्जुन साउत 15 रनमा आउट हुँदा टोम मेरिकले 10 रन बनाए। यता चितवनका लागि बलिङतर्फ रिजन ढकाल 3, कुशल मल्ल र रञ्जित कुमारले समान 1-1 विकेट लिए। यो जितसँगै 5 खेलबाट लुम्बिनीले पहिलो अङ्क जोडेको छ। यता पराजित चितवन भने शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। उसले 5 खेलबाट 3 जित 2 हार सहित 6 अङ्क रहेको छ। अर्को खेलमा गुलशन झा र सर्विक बाल्टनले शानदार ब्याटिङ गर्दै कर्णाली याक्सलाई तेस्रो जित दिलाएका छन्। कर्णालीले पोखरा एडभेन्चरलाई 7 विकेटले पराजित गरेको हो। पोखराले दिएको 104 रनको लक्ष्य पछ्याएको कर्णालीले 15 ओभरमा 3 विकेट गुमाउँदै 106 रन बनाएको थियो। जितसँगै कर्णालीले 5 खेलबाट 6 अङ्क पुर्याएको छ। पोखराको भने 4 खेलमा 1 जित र 3 खेलमा हार बिहोरेको छ। कर्णालीका गुलशनले अभिजित रहँदै 49 रनको इनिङ्स खेले, बाल्टनले 42 रन बनाए। पोखराका विपिन खर्ती, सागर ढकाल र कुशल फुर्तिलको नाममा 1 विकेट रह्यो। एन्फा महिला सुपर लिग पुस 18 गतेदेखि हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार लिगका शीर्ष 5 क्लबसँग एन्फा कम्प्लेक्स 7-2 बाटोमा छलफल गर्दै मिति तय गरेको हो। एन्फाका अनुसार लिग पुस 18 गतेदेखि माघ 16 गतेसम्म काठमाडौँमा हुनेछ।
अझै अब मौसम। आज कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:45 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा चीनसँग हस्ताक्षर गरेको बीआरआई फ्रेमवर्क सार्वजनिक फ्रेमवर्क अन्तर्गत 10 परियोजनाहरू रहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। बीआरआई परियोजना कार्यान्वयनमा नेपाल र चीन दुवैको उत्तिकै जिम्मेवारी हुने नेकपा एमालेको जोड़, न्यायपालिकाको मुहार फेर्न बार र बेन्चले मिलेर काम गर्नुपर्ने प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको भनाई। इजरायली युद्धक विमानहरूद्वारा सिरियाको राजधानी दमास्कस सहितका कैयौं क्षेत्रमा आक्रमण र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट अन्तर्गत हिजो भएका खेलमा लुम्बिनी र कर्णाली विजयी। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।